बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
उसले भन्यो बाला तेरो न गाँस छ न बाँस छ उसले भन्यो बाला तेरो न गाँस छ न बाँस छ मैले भने के छैन र मेरो सिङ्गै आकाश छ भेट्यौं भने छुट्नै पर्छ यो भ्रमको नाता न हो भेट्यौं भने छुट्नै पर्छ यो भ्रमको नाता न हो बरु कहिले नभेटियौं एक्लै जिउने अभ्यास छ मैले भने के छैन र मेरो सिङ्गै आकाश छ कल्पनामै छुन्छु चुम्छु कहाँ होलिन् मेरी प्रिया कल्पनामै छुन्छु चुम्छु कहाँ होलिन् मेरी प्रिया सास फेर्छु र सम्झन्छु उता पनि बतास छ मैले भने के छैन र मेरो सिङ्गै आकाश छ सबैभन्दा ठूलो के हो भ्रम हो या विश्वास हो सबैभन्दा ठूलो के हो भ्रम हो या विश्वास हो देउरालीको ढुङ्गामाथि भरोसा छ आशा छ देउरालीको ढुङ्गामाथि भरोसा छ र आश छ मैले भने के छैन र मेरो सिङ्गै आकाश छ चिन्यौ होला समाजको तिरस्कृतमा आवाज हुँ चिन्यौ होला समाजको तिरस्कृतमा आवाज हुँ सम्हाल्छौ कि मिल्काउँछौ तिम्रै हातमा पलास छ उसले भन्यो बाला तेरो न गाँस छ न बाँस छ मैले भने के छैन र मेरो सिङ्गै आकाश छ कास्कीको ढेकुर पोखरी एक अधिकारी डाँडामा जन्मनुभएका बाला अधिकारीको पलास गजल संग्रहभित्र संग्रहित यसै गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म यिनै अतिथि लिएर आएको छु जसको गजल मैले सुरुवातमा वाचन गरेर सुनाए पलास गजल संग्रहका गजलकार पलास मात्र होइन उहाँका अरू गजल संग्रहहरू पनि छन् त्यसबारेमा म बताउँछु आवाज शर्मा अर्थात् बाला अधिकारी भनेर उहाँलाई चिनिन्छ उहाँसँगकै कुराकानी उहाँका गजलहरू गजल गायन प्रस्तुत गर्छु आजको बुलबुलमा तपाईँलाई बालाजी भनेर बोलाउँ कि आवाजजी भनेर बोलाउँ
जुनसुकै नामले बोलाए पनि हुन्छ अहिले गजलको कार्यक्रममा आज उपस्थित भएको छु यहाँ चाहिँ मलाई अचेल आवाज प्यारो लाग्न थालेको छ र स्टुडियोभन्दा बाहिर गइसकेपछि मलाई कसैले आवाज भनेर बोलायो भने यो मलाई होइन अरू कसैलाई बोलाए जस्तो अनुभव हुन्छ म झुक्किन्छु अझै पनि मेरो समग्र परिचय बाला अधिकार नै छ म गजलको आकाशमा मात्रै आवाज शर्मा नाउँ लिएर
भनेपछि जन्मिँदा तपाईँ बाला भएर जन्मनुभयो
जन्मदा अझ त्योभन्दा पनि अगाडि म हिमाल भएर जन्मेको रहेछु
बिस्तारै बाला भन्नुभयो
स्कुलमा नाम जुधेको हुनाले मेरो नाम बाला राखिएको रहेछ बाला राम राखिएको रहेछ अनि पछि म क्रमशः बालारामबाट बाला
त्यसपछि आवाज चाहिँ कहिलेदेखि भन्नुभयो नि
आवाज 66 सालको मङ्सिर
भनेपछि तपाईँ गजलमा आएपछि आवाज भन्नुभएको
हजुर
यसको अर्थ तपाईँले 66 सालदेखि बल्ल गजलको काममा हात हाल्नुभयो गजलमा लाग्नुभयो
त्यही नै हो त्यहाँभन्दा पहिला मलाई गजल मैले सुन्थेँ अब तर कुन गजल हो कुन गीत हो गजल कस्तो हुन्छ के हुन्छ मलाई केही थाहा थिएन म कहिलेकाहीँ लोकगीत गाउने हुनाले मलाई अलिक सङ्गीतप्रति मोह थियो मलाई गजल सङ्गीतले पनि तान्थ्यो त्यस्तै भयो त्यसपछि मात्रै 66 सालको मङ्सिरपछि मात्रै मैले आवाज नाउँबाट अगाडि बढेको
अब मैले सरसर्ती उहाँको परिचय गराउनु पर्दा उहाँको र मेरो चिन्जान भएको जम्मा 5 मिनट मात्रै बितेको छ यति बेला स्टुडियोमा पस्नु अगाडि हामी जम्मा मोटामोटी 5 मिनट भेट्यौँ होला त्यसअघि कोही साथी मार्फत मैले उहाँको नाम सुने योभन्दा अघि नाम पनि सुनेको थिइनँ भन्दा मैले लजाउनु पर्ने अवस्था किन छ भने 2067 गजल लेख्न थाल्नुभएको आवाज शर्माले 3 गजल सङ्ग्रह मेरो हातमा पटापट अहिले भर्खरै दिनुभयो परिका कथा गजल सङ्ग्रह पलास गजल सङ्ग्रह र पोलियो शीतले झन भन्ने गजल सङ्ग्रह 3 छ उहाँको यही पुस्तकको पछाडि लेखिएको परिचय यस्तो छ वास्तविक नाम बाला अधिकारी जन्मस्थान ढेकुर पोखरी एक अधिकारी डाँडा कास्की अध्ययन स्नातकोत्तर गणित शिक्षा पेसा शिक्षण प्राध्यापन सम्बद्धता श्री माछापुच्छ्री शिक्षा क्याम्पस कास्की श्री सृजना सामुदायिक मावि कास्की ढिकुर पोखरी बाङ्मय चौतारी कास्की प्रकाशित कृतिहरू पलास गजल संग्रह 2013 पोलियो शीतले झन गजल संग्रह 2012 परिका कथा गजल संग्रह 2010 पीपल छायाले लोकगीत एल्बम पर्की बसौँला लोकगीत एल्बम प्रकाशोन्मुख कृति सुब्बा साप्की छोरी कथा संग्रह भनेर यसमा लेखिएको छ। यति मात्रै भनेर उहाँको परिचय पूरा हुँदैन। मलाई जसले उहाँको नाम पहिलो पटक सुनाउनु भयो उहाँले भन्नुभएको छ उहाँ लोकगीत पनि गाउनुहुन्छ।
हजुर, म लोकगीत गाउँथेँ, पछि मेरो घाँटीमा समस्या आएको हुनाले मैले गायनलाई अलिक छाडेँ। त्यसमा पनि कस्तो समस्या पर्थ्यो भने जब म स्टुडियोमा छिर्थेँ अनि मलाई घाँटी एकदम खसखसाइ हुन्थ्यो, केही गरे पनि घाँटी क्लियर हुँदैन थियो। पछि मैले डक्टरसँग भन्दाखेरि अब तपाईँले गाउन छाड्नुहोस्
अनि छोड्नुभयो,
गाउन तपाईँलाई राम्रो हुँदैन स्वास्थ्यको निम्ति भन्ने कुरा गरेँ।
अब गायनको कुरा गर्दा गर्दै लोकगीत छोड्नु भए पनि उहाँले बहरको गायन चाहिँ गर्नुहुन्छ, मैले भर्खर स्टुडियो पस्दा पस्दै थाहा पाएँ अनुसार।
बहरको गायन भन्दा पनि म लयमा
लयमा गाउनुहुन्छ। एउटा गजल लयमा सुनाइदिनुहोस् न।
यो मेरो पहिलो गजल भनेर थाहा नपाउँदै पनि लेखिएको एउटा गजल हो, यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। रहरका फुल फुलाउँदै आस बाँड्यौँ आधा, रहरका फुल फुलाउँदै आस बाँड्यौँ आधा, कहिले भोकै रोयौँ कहिले, कहिले भोकै रोयौँ कहिले गास बाँड्यौँ आधा, रहरका फुल फुलाउँदै आस बाँड्यौँ आधा, विवशताका जङ्घर थिए अभावका काँडे झाडी, विवशताका जङ्घर थिए अभावका काँडे झाडी, हो विवशताका जङ्घर थिए अभावका काँडे झाडी, हो कुस मुकुस जिन्दगीको सास बाँड्यौँ आधा, उकुस मुकुस जिन्दगीको सास बाँड्यौँ आधा, कहिले भोकै रोयौँ कहिले गास बाँड्यौँ आधा, रहरका फुल फुलाउँदै आस बाँड्यौँ आधा, मेरो काख तिम्रो धरती तिम्रो साथ मेरो आकाश, मेरो काख तिम्रो धरती तिम्रो साथ मेरो आकाश, हो मेरो काख तिम्रो धरती तिम्रो साथ मेरो आकाश, झरी बादल एक अर्कामा बास बाँड्यौँ आधा, झरी बादल एक अर्कामा बास बाँड्यौँ आधा, कहिले भोकै रोयौँ कहिले गास बाँड्यौँ आधा,
रहर का फूल फुलाउँदै आस बाड्यौं आधा आधा अजम्बरी माया गास्यौ मेरो बाला मनमा बस्यौ अजम्बरी माया गास्यौ मेरो बाला मनमा बस्यौ हो अजम्बरी माया गास्यौ मेरो बाला मनमा बस्यौ अब ढोक हुनु पर्छ त्रास बाड्यौ आधा आधा अब ढोक हुनु पर्छ त्रास बाड्यौ आधा आधा कहिले भोकै रोयौ कहिले गास बाड्यौ आधा आधा रहरका फूल फुलाउँदै आस बाड्यौ आधा आधा
यो मिठो आवाज आवाज शर्माको जसले हामीलाई लयमा गजल सुनाउनु भयो अहिले मैले तपाईँलाई परिचय गराइसकेँ पलाश गजल संग्रह पोलियो सेतले झन गजल संग्रह र अर्को परिका कथा गजल संग्रहका गजलकार हुनुहुन्छ उहाँ तपाईँले गजल चाहिँ निकै पछि सुरु गर्नुभएको रहेछ
हजुर
है किन त्योभन्दा अघि गजलको बारेमा थाहा थिएन कि चासो लागेन
त्योभन्दा पनि म गजलको त्यस्तो माहौलमा हुँदै भएन जब म फेसबुकमा म जोडिएँ जोडिएपछि केही गजलकार साथीहरू मेरो साथी बन्नुभयो बनिसकेपछि म उहाँहरूको देखासिखीमा उहाँहरूले लेखेको हेर्दै मैले नि यसो गुनगुनाउने कोसिस गर्न थालेँ कस्तो हुन थाल्यो भने कति फेसबुकमा आएका गजलहरूले मलाई टच नगरेको नछोएको मलाई अनुभव भयो अनि यतिको त म पनि लेख्न सक्छु भन्ने भयो अनि पहिलोचोटि मैले अहिले मैले वाचन गरेको यो शब्दहरू लेखेर मैले यस्तो लेखेको छु कस्तो भएको छ भनेर बेङ्गकमा बस्ने एकजना साथीलाई सोधेको थिएँ खगेन्द्र पन्धाक लिम्बूलाई उहाँले मलाई यति धेरै प्रशंसा गरिदिनु भयो कि म यो ठाउँमा केही गर्न सक्छु अगाडि बढ्न सक्छु भन्ने किसिमको हौसला आफै आयो अनि त्यसपछि मात्रै मैले गजल
त्यसरी जोसिनुभयो तपाईँ
त्यसपछि जोसिएँ मैले लेख्न खोजेँ त्यसपछि मलाई त्यो बेलासम्म गजल एउटा संरचना मात्रै हो मन छुने संरचना शब्द हुनु पऱ्यो अरू संरचना हुनु मात्रै
यसरी लयमा चाहिँ कहाँ कहाँ सुनाउनु भयो तपाईँले
मैले पहिलो कुरा त म जति पनि गजलहरू लेख्छु कुनै एउटा लयमा वाचन गरेर लेख्छु कुनै पनि भाव मेरो मस्तिष्कमा आएपछि त्यो सिधै शब्द बन्दैन मेरोमा कुनै एउटा लय भन्छ म त्यो लय
गुनगुनाउँदै लेख्नुहुन्छ
म पटक पटक गुनगुनाउँछु पटक पटक गुनगुनाउँछु त्यसमा पहिला सुरुमा कुनै पनि शब्द हुँदैन बस त्यो लय मात्रै गुनगुनाइरहन्छु लय गुनगुनाउँदै जाँदाखेरि अब केही समयपछि शब्दहरू यसरी आउन थाल्छन् गुनगुनाउँदा गुनगुनाउँदै कहिलेकाहीँ 22-25 शेरहरू भन्छन् अनि तीमध्येबाट मैले उपयुक्त सम्झेका 4-5 शेर मात्रै
मेरो सोधाइ चाहिँ जस्तो अहिले बुलबुलमा सुन्यौँ हामीले होइन योभन्दा अघि चाहिँ कहाँ कहाँ सुनाउनु भएको थियो कुनै मञ्चहरूमा भन्न खोजेको
प्रायः जसो मलाई जुन जुन मञ्चहरूमा मैले उपस्थित हुने सौभाग्य पाउँछु ती सबै ठाउँमा गाह्रै
राजधानीमा सुन्नु भएको छ
राजधानीमा मैले एकपटक मलाई यो मोतीराम सेतुराम पुरस्कार प्रदान गर्नुभएको थियो अना मण्डलीको साथीहरूले त्यो बेलासम्म उहाँहरूसँग मेरो परिचय पनि थिएन चिन्जान पनि थिएन त्यही कार्यक्रममा उहाँहरूसँग मेरो चिन्जान भएको थियो उहाँहरूले तपाईँको पुस्तक यसरी छनौट भएको छ भन्नुभयो त्यो कार्यक्रममा आएर मैले पहिलोचोटि राजधानीमा सुनाएको
पोखरामा नि
पोखरामा त पोखरामा गजल सङ्घ गजलको विकासको निम्ति क्रियाशील एउटा संस्था छ गजल सन्ध्या पोखरा त्यो कार्यक्रममा म सकेसम्म सहभागी हुने गर्छु
र नत्र त्योभन्दा बाहिरको अरू ठाउँहरूमा सुनाउनु भएको थिएन
त्यस्तै सुनाएको छैन मैले
कसको माया कति धेरै जाँच्दा जाँच्दै रात बित्यो कसको माया कति धेरै जाँच्दा जाँच्दै रात बित्यो चुरी टुक्रा पारी पारी भाँच्दा भाँच्दै रात बित्यो
चुरी टुक्रा टुक्रा पारी
चुरी टुक्रा टुक्रा पारी भाँच्दा भाँच्दै रात बित्यो जति बुझ्यो उति नयाँ रहस्यको पोको रह्यो जति बुझ्यो उति नयाँ रहस्यको पोको रह्यो, माया गर्ने मुटु खोली, बाँच्दा बाँच्दै रात बित्यो, चरी टुक्रा चुरी टुक्रा टुक्रा पारी, बाँच्दा बाँच्दै रात बित्यो, निश्वासको सुरताल सुन्ने अझै धोको रह्यो, निश्वासको सुरताल सुन्ने अझै धोको रह्यो, ढुकढुकीको सङ्गीतमा नाच्दा नाच्दै रात बित्यो, चुरी टुक्रा टुक्रा पारी, बाँच्दा बाँच्दै रात बित्यो, तिमी पनि अघाएनौ यो मन पनि भोको रह्यो, तिमी पनि अघाएनौ यो मन पनि भोको रह्यो, अझै माया गर्छु भनी साँच्दा साँच्दै रात बित्यो, कसको माया कति धेरै झाँच्दा झाँच्दै रात बित्यो, चुरी टुक्रा टुक्रा पारी, बाँच्दा बाँच्दै रात बित्यो। आवाज शर्माको यो गजल मैले परीका कथा गजल सङ्ग्रहबाट ल्याएको हुँ। तपाईँको गजलमा स्कुलिङ चाहिँ कसरी भयो त? तपाईँले धेरै ढिला सुरु गरे भन्नुभयो, अब एउटा सन्दर्भ चाहिँ बताउनु भयो, फेसबुकमा लेख्नुभयो, अनि खगेन्द्रजीले चाहिँ तपाईँलाई प्रोभोक गरिदिनु भयो र खुसी लाग्यो, म सक्छु भन्ने फिल भयो, होइन? स्कुलिङ चाहिँ कसरी गर्नुभयो योभन्दा अगाडि?
त्यसपछि मैले केही केही लेख्न थालेँ फेसबुकमा, लेख्न थालेँ, लेख्न थालिसकेपछि म अझै गहिराईमा अझै गहिराईमा पुग्न खोजेँ। मैले केही हिन्दी उर्दू गजलका गायनका एमपी3हरू डाउनलोड गरेर सुनेँ, विशेष गरेर उर्दू गजलका एमपी3हरू डाउनलोड गरेर सुन्दाखेरि मैले शब्दहरू त्यति धेरै बुझ्दैन थिएँ, तर शब्द नबुझ्दा पनि त्यो मेरो मनमा यति गहिरोसँग बस्थ्यो कि यसको राज के हो भनेर म खोज्थेँ, अनि सँगसँगै त्यसको अर्थ लगाएर बुझ्न खोज्दा त्यत्तिको शब्द भएको त हाम्रो नेपालीमा पनि लेखिएका छन् तर नेपालीले किन छुँदैनन्, बरु भाषै नबुझेकोले किन छुन्छ भन्ने खोजीतिर म गएँ। यसले गर्दा मलाई विशेष गरेर भारतीय र पाकिस्तानी गजलकारहरूसँग सङ्गतमा पुर्याए र मेरो स्कुलिङ एक किसिमबाट गहिरो स्कुलिङ त्यताबाट भयो।
सङ्गतमा पुर्याए भन्नुभयो कसरी?
मैले केही गजलहरू मलाई बेसरी मन परे, मन परेपछि यो मन पर्नको कारण के हो, शब्द त यत्तिको शब्द हामीले पनि लेखेका छौँ, अब बाजाहरू पनि धेरै प्रकारका राम्रो खालका बाजाहरू प्रयोग गरेका छन् भने पनि त्यस्तो राम्रो खालका बाजाहरू प्रयोग गरेका पनि हुँदैन थिए गजलमा, स्वर राम्रो भनौँ भने अविता परिवीनको स्वर मन नपर्ने स्वर मध्येमा पर्न जान्छ होला, त्यति साह्रै आकर्षक स्वर पनि छैन, तर पनि किन उनले गाएका गजलहरूले मलाई यसरी छोए भन्ने बारेमा मैले सोध्दै हिँडेँ, सोध्न खोजेँ, कतिले मेरो प्रश्नै बुझ्नु भएन, सायद कतिले प्रश्न बुझेर पनि उहाँहरूसँग उत्तर थिएन, मलाई जहाँसम्म लाग्छ धेरैले मेरो प्रश्न बुझ्नु भएन। मैले यो कुरा खोज्दै खोज्दै फेसबुकमा विभिन्न भारतीय गजलसँग सम्बन्धित समूहहरूसँग सम्बन्ध बढाएँ, उहाँहरूसँग सम्बन्ध बढ्दै जाँदा उहाँहरूले यसको कारण मलाई लय हो, लयको उच्चतम रूप भनेको छन्द हो, बहर हो भन्नुभयो, अनि मलाई त्योप्रति रुचि जाग्यो। त्यही बिचमा मैले लयमा गुनगुनाउँदै यतिसम्म गहिरोमा लयमा गुनगुनाएको थिएँ कि केही केही मेरा गजलहरू बहरमा पहिले नै परिसकेका रहेछन्, मलाई थाहै थिएन ती बहरमा छन् भनेर, कसैले भनिदियो यी बहरमा छन् भनेर भनिदियो, अनि पछि म पाकिस्तानीहरूको गजल सिक्ने एउटा कक्षामा फेसबुक मार्फत जोइन भएँ, त्यसमा उहाँहरूले मलाई धेरै कुराहरू दिनुभयो र उहाँहरूसँग सिकेका कुराहरू प्रस्तुत गर्ने ठाउँ भनेको मेरो फेसबुक नै भयो, त्यसले गर्दा अलिक छिटो समयमा अलिक केही बढी कुराहरू केही फरक कुराहरू सिक्ने मौका पाएँ। हुन त नेपाली गजल कसरी बढिरहेको छ त्यो कुराहरू मैले अलिक पछि मात्र थाहा पाएँ, त्यहाँभन्दा पहिला मैले उताको बाहिरतिरको कुराहरू मात्रै सुन्न पाउँथेँ, किनकि मेरो मानिसहरूसँग त्यति साह्रै सङ्गत थिएन, अनलाइन सामग्रीहरू नेपाली गजलकारहरूका भन्दा बाहिरी गजलकारहरूका बढी पाइन्थे, त्यसैले मेरो स्कुलिङ 75% हिन्दी उर्दू गजलकारहरूसँग र 25% नेपाली गजलकारहरूसँगबाट भएको छ।
पापी पर्यो छिमेकी जहिल्यै सीमा मिचिन्छ, पापी पर्यो छिमेकी जहिल्यै सीमा मिचिन्छ, बोल्यो दारा देखाउँछ नबोले झन् थिचिन्छ, जति सत्ता फेरिन्छन् उति जदौ हजुर, जति सत्ता फेरिन्छन् उति जदौ हजुर, निच्च हाँसो हाँसेर सीमा माथि खिचिन्छ, बोल्यो दारा देखाउँछ नबोले झन् थिचिन्छ, सिमानामै पुगेर दिउँसो गाली गरे नि, सिमानामै पुगेर दिउँसो गाली गरे नि, साँच परेसि उसैका दुई हातले घिचिन्छ, बोल्यो दारा देखाउँछ नबोले झन् थिचिन्छ, मेरै बुद्ध चोरिन्छ मेरै चेली लुटिन्छे, मेरै बुद्ध चोरिन्छ, मेरै चेली लुटिन्छे, राष्ट्रियता पग्लेर उसकै बारी सिन्चिन्छ, बोल्यो दारा देखाउँछ, नबोले झन् थिचिन्छ, खिया पर्यो खुकुरी, भुत्ते बन्यो स्वाभिमान, खिया पर्यो खुकुरी, भुत्ते बन्यो स्वाभिमान, सासै फेर्न मिलेन, आफ्नै छाती किचिन्छ, पापी पर्यो छिमेकी, जहिल्यै सीमा मिचिन्छ, बोल्यो दारा देखाउँछ, नबोले झन् थिचिन्छ।
बुलबुल एउटा इरानी चरा।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
भन्यौरे हो नपढ्नेको दिमाग बोधो हुन्छ, भन्यौरे हो नपढ्नेको दिमाग बोधो हुन्छ र ढाँटेसी झुटो बाङ्गो समेत सोझो हुन्छ। नजानुला छलिन्जेली अनेक रङ्ग पोतेर, नजानुला छलिन्जेली अनेक रङ्ग पोतेर, छजो कुरूप मनको उसकै शरीर गोरो हुन्छ र ढाँटेसी झुटो बाङ्गो समेत सोझो हुन्छ। गुन्यौ चोली लगाएकी भेट्यौ हेप्यौ फेरि, गुन्यौ चोली लगाएकी भेट्यौ हेप्यौ फेरि, लुगा छोटो लगाउनेको सोचै खोटो हुन्छ र ढाँटेसी झुटो बाङ्गो समेत सोझो हुन्छ। जरुवाको चिसो पानी पिएको हुँ पाखे, जरुवाको चिसो पानी पिएको हुँ पाखे, त्यही पानी सरी मनमा माया चोखो हुन्छ र ढाँटेसी झुटो बाङ्गो समेत सोझो हुन्छ। यिनै हातमा धुलोदेखि छि भन्ने ए मैया, यिनै हातमा धुलोदेखि छि भन्ने ए मैया, मेरा यी हात धोए तिम्रो सहर भोको हुन्छ। भन्यौरे हो नपढ्नेको दिमाग बोधो हुन्छ र ढाँटेसी झुटो बाङ्गो समेत सोझो हुन्छ। पोल्यो शीतले जनगजल संग्रहभित्र रहेको आवाज शर्माको यो गजल मैले वाचन गरेँ। लयमा भएको गजल म लयमा वाचन गर्न नजान्ने भएको हुनाले यदा कदा मैले गडबडी गरेको भए यसलाई मिलाएर सुनिदिनु होला भनेर बुलबुलियनलाई भन्दै आवाज शर्मासँग पनि मैले अनुमति मागेँ यति वाचनको। म तपाईँसँग यो कुराकानीको क्रमलाई जोड्दैछु फेरि बहरमै ल्याएर। अहिले बहरका गजलहरू बारे चाहिँ ठुलो बहस चल्न थालेको छ, कोही बहरमा लेख्नै हुन्न भन्ने एउटा समूह निक्लिया छ, एउटा समूह चाहिँ बहरमा बाहेक गजलै लेख्नुहुन्न भन्ने समूह पनि निक्लिया छ। तपाईँ अब गजल सिक्नै लाग्दाखेरि चाहिँ मनमा रिदम पहिला आइसकेपछि मैले शब्द भर्न थालेँ, 22-25 शेरसम्म पनि पुऱ्याएँ भन्दै हुनुहुन्छ अहिले भर्खर, र फेरि अनि पाकिस्तानी गजलकार अथवा गायकहरूसँगै पनि मैले इन्टरनेट मार्फत चाहिँ सङ्गत गरेँ र उहाँहरूले दिएको सल्लाहअनुसार लेख्न थालेँ भन्नुहुन्छ, तपाईँको भनाइ चाहिँ के रहन्छ त यो विषयमा?
खास गजल त लयबद्ध हुनुपर्छ किनकि भावना र सङ्गीत गीत हो, भावना र लय गीत हो, विचार र लय गजल हो। मैले जहाँ सिकेँ त्यो ठाउँको स्कुलिङ त्यस्तो थियो। केही समय भयो हाम्रो नेपाली गजलमा विचार मात्र गजल हो भन्ने एक किसिमको भ्रम परिरहेको छ, अनि अर्कोतर्फ लय मात्र गजल हो भन्ने किसिमको भ्रम परिरहेको छ। वास्तवमा यो भनेको अन्धले हात्ती छामेको खान जस्तै हो,
जसले जसरी व्याख्या गरे पनि,
जसले जसरी व्याख्या गरे पनि नि हो। तर मलाई जहाँसम्म लाग्छ पहिलो कुरो त लेखिनु पऱ्यो, लेख्दै नलेख्नुभन्दा लेखिनु पऱ्यो। सबैभन्दा पहिला विचार नै हो, विचार लेख्नु पऱ्यो, र विचार यस्तो विचार हुनु पऱ्यो जुन विचार सामान्य विषयवस्तुभन्दा फरक हुनु पऱ्यो, केही फरक आउनु पऱ्यो, नयाँ अनुभव हुनु पऱ्यो। जुन कुरा सामान्य रूपबाट प्रस्तुत गर्न सक्दैन ती कुराहरू गजलको विषयवस्तुमा आउनु पऱ्यो, र त्यसको उच्चतम रूप भइसकेपछि बल्ल बहरको खोजी गर्नु उचित हुन्छ। मलाई नेपाली गजलमा अहिले बहरको खोजी गरिहाल्नु हतार हुन्छ कि झैँ लागिरहेको छ। जसले बहरमा लेख्न सक्नुहुन्छ उहाँहरूले लेख्नुपर्छ, लेख्नुहोस्। म पनि बहरमा लेख्ने कोसिस गर्छु, नसके मात्र मैले मुक्तलयमा लेख्छु। मुक्तलयमा लेख्न जोसुकैले पनि सकिन्छ, बहरमा लेख्न अलिक गाह्रो कुरा हो। र सूत्र मात्रै लेख्न पनि सामान्य रूपबाट जसले पनि जान्छ, लय मात्र लेख्न पनि, र सबैभन्दा ठुलो त प्राण हो। मैले यसरी बुझेको छु, विचार कुनै एउटा बच्चा हो, पहिला बच्चा जन्माउनु पऱ्यो, त्यसपछि मात्र उसको कस्तो कपडा लगाउने भन्ने कुरा खोज्नुपर्छ, बहर उसले लगाउने कपडा हो।
अब अर्को एउटा लयबद्ध गजल तपाईँको सुनौँ।
घुमिरहे छ फनफनी दिवारको घडीसरी, घुमिरहे छ फनफनी दिवारको घडीसरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी, घुमिरहे छ फनफनी दिवारको घडीसरी, बने छ दाग मुटुमा बढेर दाग बल्झियो, रहे छ दाग छातीमा, रहे छ दाग छातीमा, बनेर दाग बल्झियो, बढेर जान्छ घाउ झन उसँगको दूरी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, उराठ लाग्दो एकलो उदास जिन्दगी हुँदा, उराठ लाग्दो एकलो, उराठ लाग्दो एकलो उदास जिन्दगी हुँदा, यी दाग घाउ लाग्दछन् अमूल्य सम्पत्ति सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, सँगै हिँडे नि लक्ष्यमा सबै कहाँ पुगिन्छ र, सँगै हिँडे नि लक्ष्यमा, सँगै हिँडे नि लक्ष्यमा सबै कहाँ पुगिन्छ र, हरेक मोडको कथा भेटिन्छ जिन्दगी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, अझै नि तन्न खोज्दछौ समाउ पाउ के छ र, अझै नि तन्न खोज्दछौ, अझै नि तन्न खोज्दछौ समाउ पाउ के छ र, जाम ढल्छु भूल त्यही उभिन्छ सारथी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी, नदेऊ आरती भई गयो जाँच स्वार्थ गर्भमा, नदेऊ आरती भई गयो, नदेऊ आरती भई गयो जहाँ छ स्वार्थ गर्भमा, भन्यौ पत्याए तृप्त छु तितो छ औषधि सरी, कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी,
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी कुनै खुला किताब झैं श्लोक शेरमा सधैं कुनै खुला किताब झैं कुनै खुला किताब झैं श्लोक शेरमा सधैं म प्राण पोख्छु शब्दमा र सुन्छु ढुक ढुकी सरी कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदी सरी
कास्की ढिकुर पोखरी एकका बाला अधिकारी अर्थात् आवाज शर्मा उहाँका तीन गजल संग्रह यति बेला मेरो हातमा छ. म कहिलेकाहीँ संयोगका कुरा गर्छु बुलबुलको रात्रि कन्थनमा. संयोग पनि जोड्नुपर्छ भेटघाट हुनको लागि. आवाज शर्मा लुकेर बस्नुभएको प्रतिभा भन्छु मैले बुलबुलको लागि, किनभने यसअघि मैले आवाज शर्मालाई चिनेको थिइनँ र भर्खरै चिन्ने मौका पनि पाएँ र यो स्टुडियोभित्र पस्नुभन्दा 5 मिनट अगाडि मात्रै उहाँको र मेरो भेटघाट पनि हुन पुग्यो. निकै मिठो आवाजका साथ हामीलाई लयबद्ध गजलहरू सुनाइरहनु भएको छ र उहाँका गजलहरू हामी वाचन पनि गरिरहेका छौँ. एउटा उहाँकै आवाजमा वाचन सुन्न पनि मन छ, तयार रहनुहोला. म तपाईँको पुस्तकमा तपाईँको बारे बताइएका उद्धृत गरिएका केही भनाइहरू यहाँ जस्ताको तस्तै राख्दैछु. करुण थापाले आवाज शर्माको बारेमा भन्नुहुन्छ, मलाई मनपर्ने किसिमले लेख्नुहुन्छ आवाजजी, मन मिल्ने रहेछ, गजल लेखनको शैली मिल्ने रहेछ, उत्तम गजल सहज देखिन्छ तर यस्ता गजल फुर्न गाह्रो हुन्छ, बधाई छ भनेर लेख्नुभएको छ. त्यसै गरी दीपकके खड्काले उहाँको बारेमा लेख्नुभएको छ, उत्कृष्ट गजल शिल्पी विथ ए ग्रेट ट्यालेन्ट कम्स ग्रेट एक्सपेक्टेसन भन्छन् नि, त्यही भएर मैले धेरै आश गरेको छु है. खास गरेर यस्तो कुशल कलमले पुराना सामग्रीकै रिसाइक्लिङ होइन कि आजसम्म सिर्जनै नभएका नितान्त नयाँ सामग्रीको सृष्टि गरून्, नेपाली साहित्यमा नयाँ नयाँ इँटा थपुन् भन्ने शुभकामना दिनुभएको छ. उहाँको बारेमा अशेष यात्रु लेख्नुहुन्छ, मनमुटु खोलेर भन्नुपर्दा आवाज शर्माजीले यस्तो गजलमा भाव र लय बराबर दिन सक्ने अर्को नाम छँदै छैन होला. एक ओदामाथि कोही हुनु छुट्टै कुरा, तर फेसबुकको पर्दामा देखेका गजलहरूमा मेरो इमान्दार मूल्याङ्कन हो यो भनेर अशेष यात्रुले लेख्नुभएको छ. सभा मिर्जा रोजा उहाँ को हुनुहुन्छ, विदेशी?
उहाँ पाकिस्तानी हुनुहुन्छ. उहाँ केही समय नेपाल आएर बस्नुभएको रहेछ, सायद कुनै कुटनीतिक नियोगमा हुनुहुन्थ्यो उहाँ.
उहाँले तपाईँको बारेमा भन्नुभएको छ, नेपालको 3 वर्षे बसाइदेखि नै नेपाली गजलका विविध पाटाहरूको अध्ययन गर्दै थिए. गजलको मुख्य श्रृङ्गार बहरलाई व्यवस्था गरी विद्वाजै चलिरहेको नेपाली गजलमा आशलाग्दो सौभाग्यको रूपमा आवाज देखिएका छन्. म भन्दिनँ कि उनका शेरहरू उर्दू शेरहरू जत्तिकै उचाइमा छन्, तर त्यो उचाइमा पुर्याउन सक्ने सामर्थ्य आवाजले राख्छन् भन्नेमा म आशावादी बनेकी छु भनेर कडा बनाइराख्नु भएको छ उहाँले, होइन? यसरी हामी आवाज शर्मालाई म चिन्दैछु र म तपाईँ समक्ष पनि चिनाउँदैछु. अब आवाज शर्माले एउटा गजल हामीलाई वाचन गरेर सुनाउनुहुन्छ. उहाँको हातमा एउटा पुस्तक छ, उहाँकै पुस्तक पलास बोक्नु भएको छ अहिले, पलासबाट सुनाउँदिनुहुन्छ. कुन सुनाउनुहुन्छ?
अरू कोही नहुनु र ऊ हुनु नै खास थियो, अरू कोही नहुनु र ऊ हुनु नै खास थियो, जसको हातमा छुरा थियो उसैमाथि आस थियो. अरू कोही नहुनु र ऊ हुनु नै खास थियो, जसको हातमा छुरा थियो उसैमाथि आस थियो. मेरो प्रभु मेरो मालिक मेरो ईश्वर जे भने नि, मेरो प्रभु मेरो मालिक मेरो ईश्वर जे भने नि, ढुङ्गामाथि पोखिएको निमुखाकै गाँस थियो, जसको हातमा छुरा थियो उसैमाथि आस थियो. फिरौतीमा जे जति छ आफ्नो पुरै सुम्पेपछि, फिरौतीमा जे जति छ आफ्नो पुरै सुम्पेपछि, हराएको छोरा भेटे हराएको छोरा देखे आँगनीमा लास थियो, जसको हातमा छुरा थियो उसैमाथि आस थियो. मदारीको इसारामा नाच्दै मेरो छानो फाल्छ, मदारीको इसारामा नाच्दै मेरो छानो फाल्छ. मैले भन्थे मेरो सरकार ऊ अरूकै दास थियो, जसको हातमा छोरा थियो उसैमाथि आस थियो. हिजै मात्र द्विपक्षीय वार्ता सफल भयो भन्थे, हिजै मात्र द्विपक्षीय वार्ता सफल भयो भन्थे, बिउझिएर हेर्दा आफ्नै सीमापारी बास थियो. जसको हातमा छोरा थियो उसैमाथि आस थियो, अरू कोही नहुनु र ऊ हुनु नै खास थियो.
आवाज शर्माको आवाजमा वाचन गरिएको गजल पनि हामीले सुन्यौँ। आवाजी, तपाईँले त धेरै ठाउँमा प्रचार प्रसार गरिसक्नु पर्थ्यो आफ्नो, किन प्रचार प्रसार भएन, लुकेर बस्नुभयो?
खै अब त्यस्तै भयो, अब गाउँमा छु, परिचय पनि कस्तो भयो, काठमाडौँमा आएर पनि परिचय पनि केही सीमित साथीहरूसँग मात्रै भयो, त्यति धेरै चर्चा पनि म अलिक आत्तिन्छु धेरै चर्चासँग। म सिर्जनामै रमाएँ, अनि यस्तो पनि लाग्यो कि मैले जुन टार्गेट बनाएको छु नेपाली गजलको, मैले जुन भविष्य सोचेको छु, कमसेकम नेपाली गजलको स्तर यो तहसम्मको हुनुपर्छ भन्ने जुन सोचेको छु, त्यो तहसम्म त म अझै पुगेको छैन। म बल्ल नाम्चेमा छु, मेरो सोचाइ सगरमाथाको शिखर हो।
अनि योभन्दा अघि तपाईँ गायनमा चाहिँ कति वर्ष लाग्नु भने?
गायनमा सानैदेखिबाट, म सानै हुने बेलादेखिबाट, त्यो बेलामा पञ्चायत विरोधी आन्दोलनका क्रमहरूमा मलाई मेरो दाजुहरूले, दाजुसँगको सङ्गतमा अन्य साथीहरूले गाउन लिएर हिँड्नुहुन्थ्यो। त्यसपछि पञ्चायत व्यवस्था हटेपछि पनि मेरो झुकाव रुचि गायनतिर नै रहिरह्यो। तर त्यो गायन यस्तो थियो, म एक्लै गाउँथेँ, एक्लै रमाउँथेँ, बाहिर म एक्सपोज हुँदैन थिएँ। कुनै समयमा भिर्तुनाड क्याम्पसका केही साथीहरूले थाहा पाए, उहाँहरूले अचानक मलाई फेरि चर्चामा ल्याइदिनु भयो त्यो बेलामा।
अनि एल्बममै आयो त्यसपछि?
त्यसपछि एल्बमहरू निकाल्नु थालेँ मैले।
कति धेरै निकाल्नु भयो?
खास मैले चाहिँ दुईवटा एल्बम निस्केँ, एउटा एल्बम रेकर्ड भएर पनि निकाल्न सकिनँ। र त्यो बेलामा म भावनामा थिएँ, म प्रोफेसनल हुन सकेको थिइनँ, जसले गर्दाखेरि मेरो लोकगीतका एल्बमहरू जुन सोचाइ थियो त्यो सोचाइअनुसार चल्न सकेनन्। तर म कार्यक्रमहरूमा जान्थेँ, मलाई बोलाउँथेँ कार्यक्रममा, यतिसम्म हुन्थ्यो कि मलाई बोलाएर मेरो नाम फलान आउँदैछ भन्ने बनाएर मान्छेहरू जम्मा गर्नेसम्मकै कामहरू हुन्थे।
आज शनिबारको एपिसोडमा तपाईँसँग कुराकानी गरेर मलाई अझै धित मरेको छैन, मलाई लाग्छ बुलबुलियनलाई पनि अरू सुन्न मन छ। म पर्सि आउँदो बुधबारको बुलबुलमा तपाईँलाई फेरि राख्ने जमर्कोमा छु। अहिलेको कार्यक्रमको चाहिँ अन्त्यतिर जाँदा जाँदै म तपाईँले पहिला गाउनुभएको लोकगीतको एक टुक्रा यसो गुनगुनाइदिनु मिल्छ अहिले?
हे पिपल छायाले भन्छ मायाले, लाग्यो बरिख दुई दिन परिख। पिपल छायाले भन्छ मायाले, लाग्यो बरिख दुई दिन परिख। यति मात्रै याद छ अहिले।
तपाईँलाई कसरी सम्पर्क गर्नु पऱ्यो भने फेसबुकमा के नामबाट खोज्नु पऱ्यो त? अब
एएबिएजे
आवाज, एएबिएजे आवाज,
त्यति मात्रै हान्नुभयो भने
त्यति सर्च गरेपछि भेटिन्छ,
सुरुमै मलाई देखाउँछ।
प्रोफाइल पिक्चर के राख्नु भएको छ? आफ्नै फोटो?
आफ्नो फोटो नै राखेको छु। मैले धेरै समयसम्म आफ्नो फोटो राखिनँ, म चर्चामा आउन नचाहेको भएर धेरै समयसम्म मैले हिमालको पहाडको फोटो मात्रै राखिरहेँ। मैले यतिसम्म कि फेसबुकमा आफ्नो जेन्डर पनि खुलाइन।
ए, जेन्डरै खुलाउनु भएन? फोटो चाहिँ अहिले मैले पनि राख्दिनँ, जेन्डर खुलाएको छु। हवस् आवाजी, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमसम्म आउनुभयो। बुधबार म फेरि दुःख दिन्छु, तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरी बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै पोलियो शीतले झन गजल संग्रहमा संग्रहित आवाज शर्माको यो गजलले निकै मन छोएको छ, यो गजल वाचन गर्दै शुभरात्रि भन्छु। आदिवंश किताब कापी बोक्दा बोक्दै स्वा, आदिवंश किताब कापी बोक्दा बोक्दै स्वा, गारा सूत्र हिसाब उस्तै घोक्दा घोक्दै स्वा। हात्ती होयल पढी ठूला भाका हुन्झै सोची, हात्ती होयल पढी ठूला भाका हुन्झै सोची, बाँधी बाँध रहर मनका रोक्दा रोक्दै स्वा, गारा सूत्र हिसाब उस्तै घोक्दा घोक्दै स्वा। कैयौं चाह थिए मनमा ऐना जस्तै टुक्रे, कैयौं चाह थिए मनमा ऐना जस्तै टुक्रे, दोषी कर्म भनी थाप्लो ठग्दा ठग्दै स्वाहा, गारा सूत्र हिसाब उस्तै घोक्दा घोक्दै स्वाहा। खुल्यो होस् उमेर गर्क्यो जाने बाटै छैन, खुल्यो होस् उमेर गर्क्यो जाने बाटै छैन, बाँकी वैंश गिलासको झोल धोक्दा धोक्दै स्वाहा, गारा सूत्र हिसाब उस्तै घोक्दा घोक्दै स्वाहा। आफ्नै रीति गलत हो या आफै दोषी हो खै, आफ्नै रीति गलत हो या आफै दोषी हो खै, डुब्दो जुन भयो जुनी खोक्दा खोक्दै स्वा, आदि वैंश किताब कापी बोक्दा बोक्दै स्वा, गारा सूत्र हिसाब उस्तै घोक्दा घोक्दै स्वा।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।